यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारले अर्थतन्त्र सुधारका लागि योजनाबद्ध रूपमा काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउन सरकार प्रष्ट र दृढ़ रहेको गृहमन्त्री रमेश लेखकद्वारा जानकारी। परम्परागत कार्यशैली परिवर्तन गरी विकास निर्माणमा तीव्रता दिनुपर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङको जोड़। नेपालीहरूको दोस्रो ठूलो चाड़ यमपञ्चक अर्थात तिहार आजदेखि शुरू हुँदै र इजरायलको संसदद्वारा संयुक्त राष्ट्र प्यालेस्टिनी शरणार्थी एजेन्सीलाई इजरायलमा काम गर्न प्रतिबन्ध लगाउने कानून पारित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग तथा व्यवसायी महासंघले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर 40 पृष्ठको अवधारणा पत्र बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो महासंघका संयोजक भगीरथ सापकोटा सहितको प्रतिनिधि मण्डलले सुदृढ़ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र र बलियो पूर्वाधारको लक्ष्य लिएको सुझाव पत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो। महासंघले गत भदौ 7 गते निजी क्षेत्रका समस्या र समाधानका विषयमा आयोजना गरेको छलफल कार्यक्रमबाट आएका निचोड़ र उद्यमी व्यवसायले भोगिरहेका समस्या र समाधानका उपायलाई अवधारणा पत्रमा समावेश गरेको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले सरकारले अर्थतन्त्र सुधारका लागि योजनाबद्ध काम गरिरहेको र उद्योगी व्यवसायले उत्पादन र उत्पादकत्व वृद्धिमा आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताउनुभयो। वहाँले संगठनका अगुवाको व्यवसाय र उत्पादन तथा व्यवहार आदर्शयुक्त हुनुपर्ने पनि सुझाव दिनुभयो। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउन सरकार प्रष्ट र दृढ़ रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा गृहमन्त्री लेखकले भ्रष्टाचार निर्मूल पार्ने विषयमा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्न र भ्रष्टाचारलाई पूर्ण रूपमा निर्मूल गर्न कानून र विधेयकहरू प्रस्तुत गरेको धारणा राख्नुभयो। गृहमन्त्री लेखकले संसदमा प्रस्तुत विधेयक चाँडोभन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा प्रस्तुत गरी पूर्णता दिने गरी काम गर्न समितिलाई आग्रह समेत गर्नुभयो। कुनै पनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा हुने गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचार नियन्त्रण अख्तियार एक्लैले गर्न नसक्ने भन्दै सबैले मिलेर गर्नुपर्ने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रमुख आयुक्त राईले भएका कानूनहरूको प्रभावकारी कार्यान्वयन र कानून अन्तर्गत रहेर काम गर्ने हुने हो भने भ्रष्टाचार न्यूनीकरण भएर जाने पनि बताउनुभयो। राज्य व्यवस्था समितिमा छलफलमा रहेका अख्तियार दुरूपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकहरू समयमा नै पास गर्ने गरी छलफल अगाडि बढ़ाउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभयो। सांसदहरूले भ्रष्टाचार सम्बन्धी विषयले सुशासनमा बाधा परिरहेको र आम मानिसमा निराशा छाएको भन्दै दुवै विधेयक एक आपसमा सम्बन्धित रहेकाले समयमा नै पास गरेर कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले परम्परागत कार्यशैली परिवर्तन नगरिकन विकास निर्माणले तीव्रता पाउन नसक्ने बताउनु भएको छ। मन्त्रालयको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो बसेको बैठकमा मन्त्री गुरूङले मन्त्रालय मातहतका निकायलाई पारदर्शी व्यवहारिक र कानून सम्मत कार्य सम्पादन गर्न निर्देशन दिनुभयो।
एउटा सोभराइन मन्त्रालयको चाहिँ त्यो माग चाहिँ समस्यामाथि अर्को सोभराइन मन्त्रालयलाई चाहिँ तपाईँको हस्तक्षेप गर्न मिल्छ मिल्दैन हो यो समस्या भइन्जेलसम्म हाम्रो चाहिँ मन्त्रालय मन्त्रालयको पर्फर्मेन्स चाहिँ राम्रो आउँदैन। विधेयकहरू चाहिँ अर्थ मन्त्रालय पुग्ने पनि अनिवार्य किन गरेको होला। हाम्रो यो परम्परा चाहिँ केही न केही मिलेको छैन। कार्य सम्पादन त्यो कार्यान्वयनमा चाहिँ समस्याहरू पारेकै छ। यसमा सुधार नगरेसम्म मुलुकमा चाहिँ गुड गभर्नेन्सको कल्पनामा चाहिँ एउटा ठेस पुर्याउने काम चाहिँ त्यसले गर्छ। जुन जुन विभागहरूमा महासङ्घको काम हुन्छ मन्त्रालय मन्त्रीको टेबलबाट जे काम हुन्छ सबै पारदर्शी हुनुपर्छ, कानून सम्मत हुनु पर्यो र व्यवहारिक पनि हुनु पर्यो।
सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न विभिन्न मन्त्रालयबीच समन्वय गरेर काम गर्नुपर्नेमा जोड़ दिनुहुँदै मन्त्री गुरूङले कम्तीमा एक वर्षसम्म कर्मचारीको सरूवा गर्न नहुने बताउनुभयो। बैठकमा मन्त्रालयका सचिव राधिका अरियालले सरकारले 100 दिनमा गर्ने लक्ष्य लिएका सम्पूर्ण काम सम्पन्न गरिएको जानकारी गराउनुभयो। बैठकमा मन्त्रालयका योजना प्रमुख रामकृष्ण अरियालले मन्त्रालय र अन्तर्गतका निकायले 3 महिनामा सम्पन्न गरेका कार्य प्रगति प्रस्तुत गर्नुभयो। यसैबीच संचार तथा सूचना प्रविधि मन्त्रालय मातहतका निकायहरूमध्ये रेडियो नेपाल कार्य सम्पादनमा उत्कृष्ट घोषणा भएको छ। मन्त्रालयले कार्य सम्पादनका आधारमा अंक प्रदान गरी विभिन्न 19 निकाय मध्ये रेडियो नेपालसँगै मुद्रण विभाग, विज्ञापन बोर्ड र राष्ट्रिय समाचार समिति पनि कार्य सम्पादनमा उत्कृष्ट भएको घोषणा गरेको हो। सर्वोच्च अदालतले नेकपा एमाले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लि हक हस्तान्तरण लगायत काम कार्यवाही नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले हिजो एमाले पार्टी कार्यालय निर्माण गर्न व्यवसायी मीनबहादुर गुरूङले दानमा दिएको जग्गा लिएर काम कार्यवाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। व्यवसायी गुरूङले एमालेलाई जग्गा दान दिने निर्णय बदर गर्न माग गर्दै अधिवक्ता डाक्टर ज्ञान बहादुर बस्नेतले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनवाईपछि अदालतले उक्त आदेश गरेको हो। अदालतले यही कार्तिक 26 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। गुरूङले एमालेको केन्द्रीय कार्यालय बनाउन गत असोज 25 गते काठमाण्डुको किर्तिपुर नगरपालिका 2 मैत्री नगरमा रहेको 10 रोपनी 14 आना जग्गा दान दिने घोषणा गरिएको थियो। अदालतको आदेशसँगै एमालेको पार्टी कार्यालय निर्माणको काम तत्कालका लागि रोकिएको छ। नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि विधिवत रूपमा आरम्भ हुँदैछ। बिहान 11:01 द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार शुरू हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। बिहान 11:01 कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस वर्ष यमदीपदान भने भोलि बुधबारदेखि शुरू हुनेछ भने काग तिहार पनि कार्तिक 14 गते बुधबार नै परेको समितिले जानकारी दिएको छ। बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात धन त्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरू हुने शास्त्रीय नियम रहेको छ। धन्वन्तरी जयन्ती पनि कार्तिक 14 गते बुधबार परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। तिथिको घटबढ़का कारण बिहिबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको उहाँले बताउनुभयो। कार्तिक 15 गते दिउँसो 3:14 जाँदा चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले लक्ष्मी पूजा पनि यसै दिन गर्नु परेको समितिका अध्यक्ष प्राध्यापक अधिकारीले उल्लेख गर्नुभयो। यस वर्ष कार्तिक 16 गते शुक्रबार औंसी तिथि बेलुकी 5:15 परेको छ। यस दिन तिहारका कुनै पनि पर्व भने परेका छैनन्। गाई गोरु पूजा कार्तिक 17 गते शनिबार परेको छ। हली तिहार, गोवर्धन पूजा, बलि पूजा र आत्मम पूजा पनि यसै दिन परेको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गाई गोरु गोवर्धन र आत्मम पूजा गर्नुपर्ने शास्त्रीय मान्यता भएको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनु पर्ने शास्त्रीय नियम अनुसार नेपाल सम्वत 1145 पनि यसै दिन शुरू हुन्छ। यस वर्ष भाइटिकाको साइत कार्तिक 18 गते आइतबार बिहान 11:37 रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको हिजोको बैठकले भाइटिकाको साइत बारे निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुंगेलले जानकारी दिनुभयो। पश्चिम मोहडा गरेर भाइटिका लगाउनु पर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ। दीपावली पर्वले मिथिलाञ्चल लगायत मधेशका अधिकांश क्षेत्रको वातावरण उल्लासमय भएको छ। कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यस लगत्तै आउने छठ पर्वको तयारीले मधेशको महोत्तरी सहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो। नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै बर्दियामा रहेका कसगर समुदायलाई यति बेला तिहारमा प्रयोग गरिने माटोका सामग्री बनाउन भ्याइ नभ्याइ भएको छ। बर्दियाबाट संवाददाता संजय आचार्यको रिपोर्ट।
बर्दियामा बसोबास गरेका कसगर समुदायलाई यति बेला तिहारमा प्रयोग गरिने माटोको दियो, गाग्रो, पाला लगायत सामग्री बनाउने भ्याइ नभ्याइ छ। दैनिकी 3-4 हजारसम्म माटोको दियो, पाला लगायत सामग्री बनाउने गरेको कसगरहरू बताउने गरेका छन्। विभिन्न चाडपर्व तथा सामाजिक संस्कारका बेला प्रयोग हुने ती सामग्रीहरू सुर्खेत, बुटवल, नारगाठसम्म बिक्री हुने स्थानीय साहिल कसगर बताउँछन्।
बनेर फेरि पकाउनेमा कति बोल दाउरा लाग्छ, भुसी लाग्छ, फेरि पैरा लाग्छ, लिद लाग्छ, त्यो सबै लागेर फेरि कल्ला पक्छ यो दिया।
बुवा बाजेको पालादेखि नै गुलरियाका कसगरहरू माटोका सामग्री तयार गरी पुर्खौली पेसा जोगाएका छन्। तर आज भोलि रेडीमेड झिलिमिली बत्ती, बल्ब, भाँडो कुटोको प्रयोग बढ्दै गएपछि कसगर जातिको पुर्खौली पेसामा कमी आएको दुखोसो पोखेका छन्। कसगर समुदायले स्थानीय सरकारसँग सहयोग समेत मागेका छन्।
सन्तानहरू अझै पनि हामीहरू गर्न चाहन्छौँ र हामीलाई सरकारले हेर्दैन, सरकारले अलिकति हेरिदियो भने छोड्ने चाहिँ हामीलाई रहर छैन।
गुलरिया नगरपालिका वडा नम्बर 8 बस्दै आएका कसगरहरू वर्षौंदेखिको पुर्खौली पेसालाई युवाहरूले समेत अँगाल्दै आएका छन्। तर पछिल्लो समय रेडीमेड बत्ती तथा प्लास्टिक स्टीलका भाँडाकुँडाको बढ्दो आकर्षणले व्यवसायमा निकै कमी आएको स्थानीय किस्मतुल निशा बताउँछिन्। स्थानीय सबैको पेसा, संस्कृति र संस्कारलाई व्यवसायिक बनाई उनीहरूको संरक्षण एवं सम्वर्धन प्रवर्धन गरी समाजलाई परिवर्तनको बाटोतर्फ लग्नु पर्ने आजको आवश्यकता देखिन्छ। संजय आचार्य, रेडियो नेपाल, बर्दिया।
उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाश मान सिंहले राजनैतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताउनु भएको छ। नेपाली कांग्रेस चितवनले हिजो आयोजना गरेको दीपावली विशेष कार्यक्रममा मुलुकमा राजनैतिक स्थिरता कायम गरेर जनताको पीरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागि परेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा 10 मनोनित गर्नुभएको छ। उहाँले पार्टीका केन्द्रीय सदस्य डाक्टर गोपाल दहित प्रमुख रहनु भएको उक्त विभागमा विधानको व्यवस्था बमोजिम हिजो सदस्य मनोनयन गर्नुभएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा 3 मृत्यु भएको छ भने 8 घाइते भएका छन्। जिल्लाको कपुरकोट गाउँपालिका 6 सिनबाङको दुवेदेबाट धान र पराल लिएर सिनबाङ तर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा 3 मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिनुभयो। मृत्यु हुनेमा स्थानीय 14 गोवर्धन खड्का, 12 दिल्ली भनिने अनिल भण्डारी, 15 सृजना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो। घाइते भएका केहीको अवस्था गम्भीर रहेको र सबै घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको प्रहरीले जनाएको छ। काठमाण्डु निजगढ़ द्रुत मार्ग फास्ट ट्र्याकको विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर 1 करोड़ 28 लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। ललितपुरको भैंसेपाटी बस्ने वर्ष 45 रविन्द्र महर्जनलाई काठमाण्डुको बुद्धनगरबाट पक्राउ गरेको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो। रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले नेपाली गीत संगीतको श्रीवृद्धिमा रेडियो नेपाल सधैँ अग्रपंक्तिमा उभिने बताउनु भएको छ। रेडियो नेपालले तिहार नेपाल सम्वत र छठ पर्वका अवसरमा हिजो सिंहदरबारमा आयोजना गरेको पर्व विशेष धुनहरूको प्रस्तुतिमा कार्यकारी निर्देशक लामाले आगामी दिनमा नेपाली समुदायमा प्रचलित सबै पर्वका धुन निर्माण गरी सबै समुदायको अपनत्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने बताउनुभयो। कार्यक्रममा नायब कार्यकारी निर्देशक चन्द्रभूषण लाल दासले आगामी दिनमा पनि विभिन्न पर्वका अवसरमा रेडियो नेपालले सांगीतिक प्रस्तुति राख्ने बताउनुभयो। पर्व विशेष धुनहरूको प्रस्तुतिमा मंगल धुन, देउसी, नेपाल सम्वत, छठ र भैलो धुन राखिएको थियो। पर्व विशेष धुनहरूको प्रस्तुतिमा संगीत शाखा प्रमुख मन राजा नकर्मी, बद्री विशाल तण्डुकार, डाक्टर निरञ्जन भण्डारी, नुछे महर्जन, सुनिल बर्देवा, नवराज गुरूङ, दीपक सुनाम, हरिशंकर चौधरी, खड्ग गर्भुजा, खड्ग गन्धर्व र रुबिन गन्धर्वको सहभागिता रहेको थियो। यस्तै कोरसमा निर्मला घिसिङ, सुखकला राई, हरिशंकर चौधरी, प्रज्वल खड्का, सीतु मानन्धरको प्रस्तुति थियो। प्रस्तुत गरिएका धुनहरू रेडियो नेपालको युट्यूब च्यानलमा गएर हेर्न र सुन्न सकिनेछ। कैलालीको टीकापुर विमानस्थलमा हिजो परीक्षण उडान गरिएको छ। टीकापुर नगरपालिका ओडा नम्बर 1 स्थित बस पार्क नजिकै रहेको टीकापुर विमानस्थलमा 38 वर्षपछि विमान परीक्षण उडान गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलको संसदले संयुक्त राष्ट्र प्यालेस्टिनी शरणार्थी एजेन्सीलाई इजरायल र इजरायलले कब्जा गरेको पूर्वी जेरूसेलमभित्र काम गर्न प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। शरणार्थी एजेन्सीका कर्मचारीहरू र इजरायली अधिकारीहरू बीचको सम्पर्कमा पनि प्रतिबन्ध लगाइने जनाइएको छ। अमेरिका, बेलायत र जर्मनी लगायत धेरै देशहरूले इजरायलको यो कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। प्यालेस्टिनी विद्रोही समूह हमासले शरणार्थी एजेन्सीलाई प्रतिबन्ध लगाउने इजरायलको कदमको निन्दा गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने इजरायल विरूद्धको आतंककारी गतिविधिमा संलग्न शरणार्थी एजेन्सीलाई जवाफदेही बनाउन यस्तो कदम चालिएको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गरिदिन ऊर्जा मन्त्री दीपक खड्का समक्ष माग गरेको छ। इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री खड्कासँग भेट गरी सरकारले राखेको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न माग गरेको हो। भेटमा अध्यक्ष कार्कीले आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाले जल विद्युत आयोजनलाई दिनुपर्ने ऋण प्रवाह ठिक ढंगले हुन नसक्नु, भारतबाट विस्फोटक पदार्थ आयातमा अनौपचारिक रोक लगाउनु, वन तथा वातावरण मन्त्रालयले रूख कटानको स्वीकृति नै नदिनु, सरकारी जग्गा प्राप्तिमा हदबन्दी लगायतका झमेलाले आयोजना समयमै बनाउन नसकिएको उल्लेख गर्दै विद्युत उत्पादनको अन्तिम मितिको म्याद बढ़ाउन आग्रह गर्नुभयो। भेटमा ऊर्जा मन्त्री खड्काले सरकारले सन् 2035 सम्ममा 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकोले त्यसलाई पूरा गर्न निजी क्षेत्रको साथ र सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। यस वर्षको तिहारलाई लक्षित गरेर 2,00,000 मखमली फूलको माला नेपाल बाहिर निर्यात हुने भएको छ। फ्लोरिकल्चर एसोसिएशन फ्यानका अनुसार यस वर्ष गत वर्षको भन्दा 50,000 बढ़ी माला निर्यात हुन लागेको हो। गत वर्ष 1,50,000 माला निर्यात भएको थियो। एसोसिएशनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला विशेष गरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया, युरोपका केही देश र केही खाड़ी मुलुकमा समेत निर्यातका लागि माग आएको बताउनु भयो। यस वर्षको तिहारका लागि 40 लाख सयपत्री फूलको माला चाहिने अनुमान गरिएकोमा 25 लाख मालाका लागि मात्र नेपालमा फूल उत्पादन हुने गरेको, बाँकी फूलका माला भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको एसोसिएशनले जनाएको छ। नेपाली शेयर बजारमा सोमबार कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ़ेको छ। आइतबार दोहोरो अंकले घटेको बजारमा सोमबार भने दोहोरो अंकले परिसूचक बढ़ेको हो। सोमबार नेप्से परिसूचक 27.41 अंकले बढ़ेर 2645.36 अंकमा पुगेको छ। यस दिन कारोबार भएका 13 वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। सोमबार 1,04,19,000 किता शेयरहरू 5,34,48,00,000 रूपियाँमा किनबेच भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स प्रविधि अपरिहार्य भइसकेको बताउनु भएको छ। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित इन्टरनेशनल आर्टिफिसियल इन्टेलिजेन्स एण्ड रोबोटिक्स कन्फरेन्समा उद्योग मन्त्री भण्डारीले एआई सम्बन्धी नीति तथा कानून निर्माण गरी त्यसको विकास मार्फत औद्योगिक विकास र समृद्धिमा फड्को मार्ने गरी सरकारले काम अघि बढ़ाएको बताउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश तहलाई वित्तीय क्षेत्रमा बलियो बनाउन राजस्व र रोयल्टीको बाँडफाँडको व्यवस्थालाई पुनरावलोकन गर्न आवश्यक भएको बताउनु भएको छ। संविधानको भावना अनुसार प्रदेश र स्थानीय तहलाई प्राथमिकतामा राखेर राजस्व रोयल्टी बाँडफाँड गर्नुपर्ने मुख्यमन्त्री आचार्यको भनाई छ। प्राकृतिक स्रोत तथा वित्त आयोगको आयोजनामा लुम्बिनी प्रदेशमा भएको रोयल्टी बाँडफाँडको वर्तमान प्रणालीको संरचना, आधार र ढाँचाको पुनरावलोकन सम्बन्धी अध्ययन विषय अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले हालको रोयल्टी बाँडफाँडको प्रणालीलाई पुनरावलोकन गर्नु आवश्यक भएकोमा जोड़ दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
बागमती प्रदेशले नरेश श्रेष्ठ स्मृति यू 19 राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। विराटनगर स्थित गिरिजा प्रसाद कोरेला क्रिकेट मैदानमा सोमबार बागमतीले गण्डकी प्रदेश विरूद्ध 100 रनको शानदार जित निकाल्यो। जितसँगै बागमतीले 2 अंक जोड़ेको छ। पहिलो पराजय बिहेरेको गण्डकीको 2 खेलबाट समान अंक छ। बागमती प्रदेशले प्रस्तुत गरेको 230 रनको लक्ष्य पछ्याएको गण्डकी 36 ओभरमा 129 रनमै समेटियो। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको बागमतीले निर्धारित 50 ओभरमा 5 विकेट गुमाउँदै 229 रन को युगफल तयार पारेको थियो। सोमबारे सम्पन्न पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम विरूद्ध 41 रनको जित निकाल्यो। जितसँगै लुम्बिनीले 2 खेलमा 4 अंक जोडेको छ। सुदूरपश्चिमले हारबाट प्रतियोगिताको शुरूआत गरेको छ। लुम्बिनीले प्रस्तुत गरेको 157 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम 35.4 ओभरमा 115 रनमा समेटियो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले 38.5 ओभरमा सबै विकेट गुमाउँदै 156 रनको युगफल तयार पारेको थियो। पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विकेट किपर तथा ब्याटर मोहम्मद रिजवानलाई सीमित ओभरमा राष्ट्रिय पुरुष टोलीको कप्तान नियुक्त गरेको छ। रिजवानले बाबर आजमको स्थान लिनेछन्। पीसीबीले अस्ट्रेलिया विरूद्ध हुने एकदिवसीय र टी20 श्रृंखलाका लागि रिजवानको कप्तानमा टोली घोषणा गरेको छ। बाबर आजम, सैयद शाहान अफ्रिदी र नसिम शाह टोलीमा फर्किएका छन्। उनीहरूले इङ्ल्याण्ड विरूद्धको टेस्ट श्रृंखला गुमाएका थिए। यसै गरी फखर जमान र सदाब खान टोलीबाट बाहिरिएका छन्। पाकिस्तानी घरेलु टोली अस्ट्रेलिया विरूद्ध समान 3 खेलको एकदिवसीय र टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्दैछ। एकदिवसीय श्रृंखलाका खेल नोभेम्बर 4, 8 र 10 तथा टी20 श्रृंखलाका खेल नोभेम्बर 14, 16 र 18 हुनेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरही, कोशी प्रदेश लगायत देशका पहाड़ी भागका एक स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:13 भयो भने सूर्यास्त भरे साँझ 5:22 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले अर्थतन्त्र सुधारका लागि योजनाबद्ध रूपमा काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउन सरकार प्रष्ट र दृढ़ रहेको गृहमन्त्री रमेश लेखकद्वारा जानकारी। परम्परागत कार्यशैली परिवर्तन गरी विकास निर्माणमा तीव्रता दिनुपर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङको जोड़। नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरू हुँदै र इजरायलको संसदद्वारा संयुक्त राष्ट्र प्यालेस्टिनी शरणार्थी एजेन्सीलाई इजरायलमा काम गर्न प्रतिबन्ध लगाउने कानून पारित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।